अल्ट्रा प्रीमियम ओपीसी सीमेंट, यही हो नेपाल को अनुभवी ओपीसी सीमेंट।
भाषा संस्कृति साहित्य को संगम सूचना संगीत मनोरंजन तपाईको आफ्नै रेडियो नारायणी एफएम नारायणी एफएम नारायणी एफएम
तपाईको आफ्नै रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज।
नमस्कार, सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम जनसरोकारमा स्वागत गर्छु। म माधुरी महतो। कार्यक्रम जनसरोकार हामी प्रत्येक दिन बिहान 10 बजेको नारायणी समाचारपछि लिएर आउने गरेका छौँ। कार्यक्रममा हामी समसामयिक विषयमा छलफल गर्ने गरेका छौँ, साथै सर्वसाधारणको प्रतिक्रिया समेत समेट्ने गर्ने प्रयास गर्ने गरेका छौँ। हजुर, कोरोना भाइरसको महामारी तीव्र गतिमा समुदाय स्तरमै फैलिन थालेपछि स्थानीय तह पनि अहिले स्वास्थ्य सेवा व्यवस्थापनमा जुट्न थालेका छन्। केही दिन अगाडिसम्म कमै मात्रामा आइसोलेसन सेन्टर स्थापना भएका स्थानीय तहहरूमा अहिले आइसोलेसन सेन्टर व्यवस्थापन हुन थालेका छन्। आइसोलेसन सेन्टर स्थापना त सुरु भए तर सेवाहरू के कस्ता रहेका छन् भन्ने बारेमा आज कुराकानी गर्न हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ पर्साको पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन। कार्यक्रममा उहाँलाई स्वागत गरौँ। सलमाजी, स्वागत यहाँलाई कार्यक्रममा।
धन्यवाद, सम्पूर्णलाई नमस्कार।
शर्माजी, तपाईँको स्थानीय तहमा आइसोलेसन सेन्टरको अवस्था र व्यवस्था के कस्तो रहेको छ अहिलेसम्मको?
हाम्रो पोखरिया अस्पतालमा अहिले चाहिँ 25 बेडको आइसोलेसन सेन्टर तयार अवस्थामा छ, जसमध्ये चाहिँ 17 वटा चाहिँ जेनरल बेड नै छन् र हामीले अहिलेसम्म चाहिँ 8 बेडको लागि अक्सिजन र अक्सिजन कन्सन्ट्रेटरको चाहिँ व्यवस्थापन गर्न सकेका छौँ र 8 बेडमा भनौँ न हामीले अक्सिजन सहितको व्यवस्था छ।
हजुर, अब आइसोलेसन सेन्टरमा स्वास्थ्य कर्मी कति, चिकित्सक, नर्स कसरी व्यवस्थापन भएका छन् त?
त्यसको लागि चाहिँ हाम्रो जुन अस्पतालका स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, साथै विभिन्न वडाका स्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, उहाँहरू मध्येबाट नै व्यवस्थापन गर्ने गरेका छौँ र यसपालि पनि त्यसै हिसाबले व्यवस्थापन गरिएको छ। अर्थात् अहिले चाहिँ वडामा आम सेवा जेनरल सेवाको रूपमा जुन कार्यहरू सुचारु त छन् तर पनि त्यहाँको चाप अलिकति कम देखिने र यहाँ आवश्यक पर्ने हुनाले चाहिँ उहाँहरूलाई हामीले अस्पतालको आइसोलेसनमा पनि भनौँ न एउटा जिम्मेवारी दिएका छौँ।
हजुर, हिजो मात्रै प्रदेश नम्बर 2 सरकारले पनि बिरगन्जमा रहेको नारायणी अस्पताल र पोखरिया अस्पताललाई नर्स चिकित्सकको व्यवस्था गर्ने भन्ने खालको समाचारहरू आइरहेका थिए, यसबारे तपाईँलाई कुनै जानकारी छ कि छैन अथवा तपाईँहरूलाई पत्र कुनै आएको छ कि छैन?
होइन, औपचारिक पत्र हामीले अझै पनि पाएका छैनौँ, किनभने केही दिन अगाडि पनि त्यो समाचार आएको थियो 15 कर्मचारी अथवा दरबन्दी हामीले पाएका छौँ। त्यो दरबन्दी अनुसार कर्मचारी राख्न पाउने भनिएको छ तर औपचारिक पत्र नपाएकोले गर्दा त्यो कार्य चाहिँ अगाडि बढाउन सकेका छैनौँ हामीले।
हजुर, अब पोखरियामा हालसम्म कति संक्रमित भए वा संक्रमित भएर पनि घरमा बसेको अवस्था छ कि भन्ने बारेमा पालिकाले कसरी बुझिरहेको छ?
आधिकारिक तथ्याङ्क भन्ने हो भने हामीले अहिलेसम्म 7 आधिकारिक पोखरियाका संक्रमितको बारेमा जानकारी पाएका छौँ हाम्रो स्वास्थ्य शाखाबाट। त्यस बाहेकका पनि केही संक्रमितहरू हुनुहुन्छ भन्ने मैले बुझेको छु उहाँहरूबाट, स्वास्थ्य कर्मी जो हुनुहुन्छ हाम्रो स्वास्थ्य शाखाको थ्रु। तर उहाँले के जानकारी दिनुभयो भने उहाँ पोखरिया नगरपालिकावासी हुँदाहुँदै पनि बिरगन्जमा समेत बसोबास गर्ने हुनाले कतिपयले बिरगन्जकै एड्रेस दिने गर्ने हुनाले चाहिँ उहाँहरूलाई त्यहाँ भनौँ न एउटा गन्ती गरिएको छ र पोखरियाकै प्रोपर भनेर चाहिँ 7 जनाको तथ्याङ्क हामीसँग छ।
हजुर, अब कतिपय बिरामीहरू जेसुकै भए पनि जस्तोसुकै समस्या हुँदा पनि डक्टरकोमा नआएर सिमानाका नजिकैका वा गाउँघरमा रहेका सामान्य औषधि पसलबाट आफैले औषधि किनेर डक्टरको सल्लाह बिना नै सेवन गर्ने चलन बढेको भनेर पनि कुराहरू आइराखेको छ। यसबारे चाहिँ पोखरिया नगरपालिकामा कसरी अनुगमन हुँदैछ वा स्थानीयवासीहरूलाई सचेत पार्ने काम चाहिँ कसरी गरिएको छ त्यसरी गर्नुहुन्न भनेर?
यसमा चाहिँ हामीले त्यो कोरोना संक्रमणको लक्षणसँग मिल्ने अथवा त्यस्तो आशंका लागेपछि चाहिँ हामी पोखरिया नगरपालिकाको एम्बुलेन्स नै निशुल्क गरेका छौँ। किनभने हाल चाहिँ पोखरियामा कोरोनाको स्वास्थ्य सङ्कलन भनौँ अथवा कोरोना टेस्ट सुरु हुन सकेको छैन, त्यसको लागि यदि कोही जान चाहनुहुन्छ भने हाम्रो एम्बुलेन्स निशुल्क छ भनेर हामीले सूचना प्रवाह त गरेका छौँ, तर त्यसरी अहिलेसम्म कोही सम्पर्कमा आउनु भएको छैन। र अन्य जुन यहाँले भन्नुभयो स्वास्थ्य कर्मी कहाँ अन्य क्लिनिकदेखि लिएर अर्थात् वडाकै स्वास्थ्य कार्यालयमा चाहिँ खास गरी अहिले ज्वरोका रुघाखोकीका बिरामीहरू चाहिँ एकदमै बढ्नु भएको छ र सम्भावित भनौँ न हामीले सबैले जुन एउटा अड्कल गरिरहेका छौँ समुदायमा फैलिसकेको छ भनेर लगभग त्यही अवस्था हो जस्तो महसुस भएको छ। तर माइल्ड सिम्टम मात्र भएकोले गर्दा अलिकति आशंका छ, त्यसैले गर्दा धेरै जसोले चाहिँ त्यो फिभरकै औषधि खाइरहनु भएको छ र धेरै जस्तो त्यो टाइफाइडका बिरामीहरू देखिएकाले गर्दा त्यसै आधारमा चाहिँ उहाँहरूले चेक जाँच गराएर औषधि सेवन गरिरहनु भएको छ। तर एउटा मैले चाहिँ व्यक्तिगत रूपमा एउटा अलिकति महसुस के गरेको छु भने जुन हिजोको दिनमा सिधै औषधि पसलमा गएर औषधि लिएर खाने चलन थियो सायद अलिकति घटेको हो कि डक्टरको मात्रै जानुहुन्छ उहाँहरू कोरोना संक्रमणकै भनेर चाहिँ त्यो लुकाउनु हुन्छ कि पनि हुनसक्छ, तर ज्वरोको रुघाखोकीको अथवा टाइफाइड देखिएको छ भने त्यसको औषधि नै गराएर चाहिँ उहाँहरूले सेवन गरिरहनु भएको छ।
हजुर,
तर कोरोना संक्रमण हो भनेर चेक जाँच गराउन चाहिँ अहिले पनि हस्किनु भएको छ।
हजुर हजुर, शर्माजी अब तपाईँलाई जानकारी नै होला पर्साको जगन्नाथपुरमा हाल 10 दिनको अवधिमा 11 जनाको मृत्यु भएको र पछि चेक जाँच गर्दा त्यसमध्ये 7 जनाको कोरोना पोजिटिभ रिपोर्ट आएको भन्ने खालको कुराहरू आइरहेछ, समाचारहरू आइरहेछ। अब पक्कै पनि समुदाय स्तरमा फैलिसकिएको हो कि भन्ने आशंका गरिँदैछ, यहाँले पनि त्यो कुरालाई जोड्नुभयो। अब गाउँघरमा अझ पनि कोरोनालाई लिएर खासै गम्भीर रूपमा नलिएको भन्ने खालको कुराहरू पनि आइरहेछन्। यसमा चाहिँ अब पालिकामा फेरि पनि म त्यही प्रश्न दोहोऱ्याउन चाहन्छु, सर्वसाधारणलाई स्थानीयलाई चाहिँ स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाउनमा चाहिँ कस्तो खालको रणनीति अप्नाइएको छ त?
यो कुरा पक्कै पनि हो, त्यो लापरवाही अझै पनि छ र हिजो मात्रको पनि म कुरा गर्छु। हिजो पनि कुनै कामले समुदाय कुनै गाउँमै पुगेका थियौँ र त्यहाँ पनि महिला दिदीबहिनीहरू र अरूहरूलाई पनि हामीले सम्झाउँछौँ, आफू पनि भनिरहन्छौँ, तर केहीले चाहिँ बुझ्नु भएको छ भने कतिपयले अझै पनि यो केही पनि होइन अर्थात् त्योभन्दा पनि यो सहरमा अथवा बजार क्षेत्रमा हुने हो, हाम्रो गाउँमा चाहिँ छैन भन्ने खालको एउटा सोच छ, त्यसले गर्दा पनि यसलाई संक्रमणलाई फैलिने एउटा माहौल बनेको हो जस्तो लाग्छ। अब पालिकाले त्यसमा के गरिरहेको छ भन्दाखेरि चाहिँ हामीले वडा स्तरबाट पनि जस्तै हाम्रो जनप्रतिनिधिज्यूहरू हुन्छ कर्मचारीज्यूहरू मार्फत पनि यो सन्देश प्रवाह गरिरहेका छौँ, त्यस बाहेक चाहिँ हाम्रो जुन स्थानीय रेडियोहरू छन् 2 त्यस मार्फत सूचना प्रवाह गरिरहेका छौँ, त्यसै गरी स्थानीय माइकिङ भनौँ न माइकिङ चाहिँ हामीले प्रत्येक वडामा निरन्तर गराइरहेका छौँ, जसले गर्दा चाहिँ त्यो कुराहरू रिमाइन्ड होस् उहाँहरूलाई र अलिकति गम्भीरतापूर्वक लिनुहोस् भनेर।
हजुर, अब अझ पनि लगनको समय चलिराखेको छ, यो भन्दा पहिले पनि एकदमै धेरै लगनको समय थियो, अब विवाहको भोज बतेर पनि हुने गरेको भन्ने खालको पनि कुरा आउँछ, अब यसमा चाहिँ त्यस्तो गर्नु हुँदैन वा कति संख्यामा चाहिँ गर्न मिल्छ भनेर स्थानीय तहमा के भनिएको छ सर्वसाधारणलाई?
हो, यो एउटा चाहिँ ठुलो समस्या छ, अब यो सामाजिक कुरा पनि भयो, परम्परासँग जोडिएका कुराहरू छन्, यसमा हामीले चाहिँ व्यक्तिगत पहलमा अथवा नगरपालिका स्तरबाट चाहिँ सकेसम्म यस्ता कुरा यदि सकिन्छ भने त्यसलाई स्थगित नै गरौँ र गर्नै पर्नेछ भने पनि एकदम सीमित मात्रामा जस्तै कि 25-15 संख्यामा भनिएको छ हाल गरौँ भन्ने हामीले चाहिँ भनिरहेका छौँ, आग्रह नै गर्ने हो यसमा त। तर पनि यसमा चाहिँ मलाई लाग्छ जिल्ला प्रशासन कार्यालयबाट नै अलिकति त्यहाँबाट निर्देशन जिल्ला स्तरमा आउनुपर्छ भन्ने लाग्छ, अन्यथा यो हुन्छ नि एउटा सांस्कृतिक कुराहरू हुन्छन् त्यसले गर्दा अलिकति फरक म्यासेज जान सक्छ, त्यसले गर्दा यसमा चाहिँ हामी सम्पूर्ण पालिका 14 पालिका जिल्ला प्रशासन कार्यालय चाहिँ प्रतिबद्ध भयौँ भने मात्रै यसलाई अलिकति लागू गराउन सकिन्छ होला, अन्यथा जस्तै एउटा पालिकाले रोक्यो अर्को पालिकामा त्यो कुरा निरन्तर जारी छ भने खासै प्रभावकारी हुन सकेको अवस्था देखिँदैन।
हजुर, अब कोरोना अस्पताल कोरोनाको लागि चाहिँ नियन्त्रण गर्नका लागि आइसोलेसन सेन्टरको पनि व्यवस्थापन गरिएको छ 25 बेडको, यहाँले भन्नुभयो, र सामान्य खालको अब यो भाइरल पनि चलिराखेको छ अहिले डक्टरहरूले भनिरहनु भएको छ, त्यो समयमा पनि अब धेरै बिरामीहरू बढ्न सक्ने अवस्था हुन्छ कोरोनाको नभए पनि। अब यसरी चाहिँ अब अस्पतालमा जाँदा चाहिँ त्यस्ता बिरामीलाई अलगै र कोरोना पेसेन्टहरूलाई चाहिँ अलगै त्यसरी व्यवस्थापन गर्ने र चिकित्सक र नर्स पनि त्यही व्यक्तिले चाहिँ दुवैजनालाई चेक जाँच गर्ने अवस्था छ कि के छ, चुनौती अथवा सहजै छ?
हो, यो एउटा चुनौती चाहिँ छ र हाम्रा अस्पतालका स्वास्थ्य कर्मीहरू यसमा एकदमै सचेत पनि हुनुहुन्छ। हिजो मात्रको पनि फेरि कुरा गर्छु, म अनुगमनमा म गएको थिएँ र जो सम्भावित अथवा सशङ्कित हुनुहुन्छ त्यस्ता बिरामी, उहाँहरूले त्यसलाई चाहिँ हाम्रो जुन आइसोलेसन जेनरल वार्ड राखिएको छ, उपचार चाहिँ सामान्य नै भइरहेको छ, तर सम्भावित जो लाग्नु भएको छ उहाँहरूलाई त्यो जेनरल वार्डमा माथिल्लो तलामा राखेर उपचार गरिरहनु भएको छ भने, कतिपय सामान्य ज्वरोका बिरामी श्वास प्रश्वासकै समस्या देखिए पनि, जो पुरानो दमाको अथवा उहाँहरूले जुन एउटा हुन्छ नि आफ्नो उहाँहरूको के भन्छन् त्यसलाई हामीले चेक जाँचबाट इन्भेस्टिगेसनबाट जे देखिएको छ रिजल्ट त्यसको आधारमा सामान्य खालकोलाई चाहिँ हाम्रो इमर्जेन्सी अथवा जेनरल वार्डमा राख्नुभएको छ भने, कोरोनाको अलिकति मिल्दोजुल्दो अथवा सशङ्कित बिरामी छ भने त्यसलाई छुट्टै राखेर माथिल्लो वार्डमा चेक जाँच गरेको चाहिँ मैले पाएको छु।
हजुर, कार्यक्रमको अन्त्यमा छौँ हामी। योभन्दा पहिले लकडाउन हुँदा अति विपन्नका लागि पनि तपाईँको पालिका सक्रिय देखिएको थियो र यसपालि पनि लकडाउनको अवधि समय बिस्तारै बढ्दै गएको र यो कहिलेसम्म जान्छ भन्ने यकिन भन्न सकिने अवस्था छैन, तर हालसम्म राहत प्याकेजबारे के योजना बनाउनु भएको छ त, अब स्वास्थ्य सामग्रीको विषय होस् अथवा खाद्यान्न राहत प्याकेजको विषयमा होस्?
अहिलेसम्म हाम्रो नगरपालिकामा सबभन्दा मुख्य फोकस भनेको जो संक्रमितहरू हुनुहुन्छ उहाँहरूको ज्यान कसरी जोगाउन सक्ने, उपचार कसरी उपलब्ध गराउने भन्नेमा बढिरहेको छ। अझै पनि हामीले अक्सिजन सिलिन्डरहरू थप व्यवस्थापन गर्नु जरुरी छ, जसको लागि चाहिँ हामीले जिल्ला प्रशासन कार्यालय र अन्य जो सम्बन्धित निकायहरू छन् उहाँहरूमा चाहिँ लिखित रूपमै पत्रहरू पठाएर पहल गरिरहेका छौँ। त्यसैले गर्दा त्यस बाहेकको जुन राहत प्याकेजको कुराहरू छन् त्यसमा चाहिँ छलफल नभएको होइन, तर त्यो हाम्रो अहिले चाहिँ किनभने अहिले समय लामो हुन सक्छ त्यसको पनि आवश्यकता होला, अहिले यसमा फोकस भएर र त्यो केही समयपछि आवश्यकता अनुसार हामीले गरिसकेको काम हो र त्यसको अनुभव पनि छ, त्यसले गर्दा त्यो पनि गर्न सकिन्छ। हाल चाहिँ बढी फोकस हाम्रो कसरी स्वास्थ्य कर्मीको लागि पिपिई र अक्सिजन सिलिन्डरहरू त्यसै गरी विभिन्न अझै पनि उहाँहरूको एउटा लिस्ट नै छ, अझै पनि चाहिने थुप्रै सामानहरू छन्, त्यो व्यवस्थापनमा बढी फोकस छ किनभने बिरामीको ज्यान जोगाउनु पहिलो प्राथमिकता छ, त्यसपछि हाम्रो राहत व्यवस्थापनमा पनि पक्कै पनि हामीले काम गर्छौँ।
हजुर, यति व्यस्तताका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई पनि आफ्ना कुराहरू राख्ने अवसर दिनुभएकोमा यहाँलाई र सुनिदिनु भएकोमा सम्पूर्णमा धेरै धेरै धन्यवाद। नमस्कार।
हजुर, कार्यक्रम जनसरोकारमा अहिले हुनुहुन्थ्यो पर्साको पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन। पर्साको पोखरिया नगरपालिकाले यो कोरोना भाइरसको महामारी जुन समुदाय स्तरमै फैलिन थालेको र समुदाय स्तरमा फैलिसकेको अवस्था अहिले भन्न मिल्छ भन्न सकिन्छ, यस्तो अवस्थामा पालिकाले कसरी काम गर्दैछ त, यो अवस्थालाई व्यवस्थापन गर्न कोरोना भाइरसको अवस्थालाई न्यूनीकरण गर्न के कस्तो पहलहरू गरिएका छन् त भन्ने बारेमा जानकारी दिँदै हवस् त कार्यक्रम जनसरकार आजलाई यति नै। भोलि बिहान फेरि 10 बजेको बिहान नारायणी समाचारपछि हामी लिएर आउने नै छौँ। आजका लागि प्राविधिकका मित्र आनन्दलाई धन्यवाद। सुन्दै रहनुहोस् नारायणी एफएम 103.8 MHz। नमस्कार।
विश्वव्यापी महामारीको रूप लिएको कोभिड-19 संक्रमणले